The Rainy Studio Time.
अहिले अपराह्नको ठीक दुई बज्यो.
This time check is brought to you by Amul Gold.
वीरगंजको नारायणी एफएम 103.8 मेगाहर्ज र इन्टरनेट अनलाइनको www.radionarayani.org.np एकैसाथ प्रसारण भइरहेको दिउँसो दुई बजेको नारायणी समाचारमा सहकर्मी तिवारी यादवसँगै राम मण्डलको नमस्कार.
नारायणी समाचारको साथमा रसोई शुद्ध तोरीको तेल बजारमा सर्वत्र उपलब्ध छ.
नारायणी समाचारको सुरुमा प्रमुख खबरका शीर्षकहरू.
वर्षाको कालिकामै गाउँपालिकाका जनप्रतिनिधिको नाममा गाडी भाडामा लिने मनपरे निर्णय. अनियमितताको आशंकामा वीरगंज महानगरपालिकाका चार कर्मचारीलाई स्पष्टीकरण.
विशाल मेमोरियल फाउन्डेसनले आयोजना गरेको रक्तदानमा चार महिलासहित 68 जनाद्वारा रक्तदान. हातेपाइले रोग निवारणका लागि आजदेखि औषधि खुवाउने अभियान सुरु.
धादिङमा आज बिहान भएको छुट्टा छुट्टै दुर्घटनामा एकजनाको मृत्यु, दुईजना घाइते. पर्सि सरकारले पूर्णता पाउने माओवादी केन्द्रका अध्यक्ष दाहालको भनाई.
र सोमालियाको मोगादिसुमा भएको छुट्टा छुट्टै आत्मघाती बम विस्फोटमा 18 जनाको मृत्यु. पर्साको कालिकामाई गाउँपालिकाका नवनिर्वाचित पदाधिकारीहरूको मनपरे निर्णयको कारण अहिले उक्त गाउँमा चर्चाको विषय बनेको छ. स्थानीय सरकार सञ्चालन 2074 नियम विपरीत निर्वाचित पदाधिकारीहरूले गाउँपालिकाको प्रशासकीय अधिकृत गाउँपालिकाको अध्यक्षको लागि गाडी भाडामा लिने तथा वडा अध्यक्षदेखि सदस्यहरूको लागि 20,000 भन्दा बढ़ीको मोबाइल खरिद गर्ने निर्णय गरेपछि अहिले गाउँका बुद्धिजीवीहरू चकित भएका छन्. सो गाउँपालिकाका प्रशासकीय अधिकृत अहिले एउटा गाड़ी प्रतिदिन भाड़ा बापत रू 2500 र इन्धनमा रकम खर्चिरहेका छन्. हिजो बसेको बैठकले दुईवटा गाड़ी उपाध्यक्ष र अध्यक्षको नाममा भाड़ामा लिने निर्णय गरेपछि अहिले वडा अध्यक्षहरूबीच विवाद शुरू भएको छ. नियम विपरीत निर्णय गर्न नपाइने भन्दै केही वडा अध्यक्षहरूले निर्णयमा हस्ताक्षर समेत गरेका छैनन्. गाउँपालिकाका उपाध्यक्ष राजेश चौरसियाको अध्यक्षतामा बसेको बैठकले गरेको निर्णयमा मासिक एउटा गाड़ीको रू 85,000 इन्धन बाहेक भाड़ा बापत दिने उल्लेख छ. एक वडा अध्यक्ष का अनुसार गाउँ परिषद नभएको अवस्थामा जथाभावी गरेको निर्णयमा हस्ताक्षर नगरेको बताउनु भएको छ. तर हिजोको बैठकले गरेको निर्णय गैर कानूनी भएको उहाँले बताउनुभयो. यस विषयमा कालिकामाई गाउँपालिकाका अध्यक्ष नथुनी प्रसाद कुशवाहाले बहुमतको आधारमा आफूले निर्णय गरेको बताउनुभयो. आफू चढेको गाड़ीको भाड़ा समेत तिर्न नसकेको र थप दुईवटा गाड़ीको भाड़ा को भारले पछि समस्या थपिने उहाँले बताउनुभयो. प्राप्त जानकारी अनुसार पाँचवटा वडा रहेको गाउँपालिकामा वडा नम्बर 5 अध्यक्ष पवन तिवारी र वडा नम्बर 2 सोनालाल चौरसियाले निर्णयमा हस्ताक्षर गरेका छैनन् भने अन्यले गरेको कर्मचारी स्रोतले जनाएको छ. बैठकमा निर्वाचित पदाधिकारीहरूलाई होली खर्च दिने निर्णय समेत गरेको बुझिएको छ.
वीरगंज महानगरपालिका कार्यालयले अनियमितताको आशंकामा चारजना कर्मचारीलाई स्पष्टीकरण सोधेको छ. महानगरमा जनप्रतिनिधि निर्वाचित भएर आएपछि पहिलोपटक अनियमितता आशंकामा कर्मचारीलाई स्पष्टीकरण सोधिएको हो. नगर प्रमुख विजय कुमार सराउगीको आदेशमा कार्यकारी अधिकृतले राजस्व शाखामा प्रमुख अधिकृत मनोज कर्णे, राजस्व शाखाकै कर्मचारीहरू नवराज थापा, पवन प्रधान र गंगा पौडेललाई स्पष्टीकरण सोधिएको महानगरपालिका स्रोतले जनाएको छ. उनीहरूले राजस्व शाखाबाट प्राप्त हुने नियम अनुसारको राजस्व दाखिला नगरेकोले स्पष्टीकरण सोधिएको महानगरपालिका कार्यालयले जनाएको छ. महानगरपालिकाभित्र रहेका विभिन्न व्यापारिक प्रतिष्ठानबाट उठाउने पर्ने घर जग्गा कर, बहाल कर, एकीकृत सम्पत्ति कर लगायतको विषयमा आवश्यक कार्यवाही गर्नको लागि नगर प्रमुखले कार्यवाही प्रक्रिया अघि बढ़ाएका हुन्. महानगरपालिका कार्यालयका प्रमुख विजय कुमार सरागीले आन्तरिक शुद्धिकरणका लागि केही कर्मचारीहरूलाई स्पष्टीकरण सोधिएको बताउनुभयो. घर नक्सा पास र राजस्वको विषयलाई हामीलाई केही शंका लागेर कर्मचारीहरूलाई स्पष्टीकरण सोधिएको छ. चित बुझ्दो जवाफ नआएको खण्डमा आवश्यक कार्यवाही पनि गर्छौं. उहाँले महानगरपालिकाको आन्तरिक विषय भएकोले धेरै जानकारी दिन नमिल्ने उहाँको भनाई थियो.
यसैबीच वीरगंज महानगरपालिका कार्यालयले नगरवासीसँग राजस्व लिएर खल्तीमा राखेको आरोपमा 3 वडा सचिवमाथि पनि अनुसन्धान शुरू गरेको छ. नगरवासीहरूसँग असूल गरेको राजस्व लगायतका दस्तुर महानगरमा दाखिला नगरेको आरोपमा वडा नम्बर 32 16 र 14 का वडा सचिवमाथि अनुसन्धान सुरु गरिएको हो। स्थानीय बासिन्दाले पैसा नलि काम नगरेको गुनासो नगर प्रमुखसँग गरेका थिए। विभिन्न शुल्कका नाममा 100-200 लिने तर रसिद नदिने गुनासो आएपछि उनीहरूमाथि अनुसन्धान सुरु गरिएको हो। महानगरपालिकाका प्रवक्ता सुमन श्रेष्ठले भन्नुभयो, केही दिनमै उनीहरू दोषी या निर्दोष के हुन् थाहा हुन्छ। अनुसन्धानकै क्रममा रहेकोले उनीहरू नियमित काम कारवाही पनि गरिरहेको उहाँको भनाइ छ।
विशाल मेमोरियल फाउन्डेशनले आज खुला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। बिरेन्जको मुल्ली चोकमा सम्पन्न भएको रक्तदानमा 4 महिला सहित 68 जनाले रक्तदान गरेका छन्। रक्तदान गर्नेहरूमा सुनिता देवी, सविता तिवारी, संगीता सिंह, श्वेता थापा, शशिकाम चौधरी, राजकिशोर दास, सन्तोष पसवान लगायतका रहेको रक्त संचार केन्द्र बिरेन्जका प्राविधिक जितेन्द्र कुशवाहले जानकारी दिनुभयो। विशाल मेमोरियल फाउन्डेशनका अध्यक्ष रूपक पाण्डेको सभापतित्वमा सम्पन्न भएको रक्तदान कार्यक्रमको उद्घाटन बिरगंज महानगरपालिकाका मेयर विजय कुमार सराउगीले गर्नुभएको थियो।
हाथी पाइले रोग निवारणका लागि सरकारले आजदेखि औषधि खुवाउने अभियान शुरू गरेको छ। आज भोलि र सोमबार 24 जिल्लामा औषधि खुवाउने अभियान सञ्चालन हुने इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। पाँचथर, इलाम, झापा, भोजपुर, धनकुटा, मोरङ, उदयपुर, लमजुङ, पर्वत, बागलुङ, कपिलवस्तु, दैलेख, दाङ, बाँके, बर्दिया, बझाङ, बाजुरा, अछाम, डोटी, कैलाली, दार्चुला, बैतडी, डडेलधुरा र कञ्चनपुरमा अभियान चलाइएको छ। हाथी पाइले रोगका औषधि 2 नपुगेका बालबालिका, गर्भवती र 7 सुत्केरी, छारे रोग तथा अरू कुनै पनि रोगका सिकिस्त बिरामीले खानु हुँदैन। हाथी पाइले विरूद्धको औषधि खाली पेटमा यो औषधि नखान पनि डाक्टरहरूले सल्लाह दिएका छन्। नेपालमा हाथी पाइले रोग निवारण अभियान सन् 2003 शुरू भएको हो।
बिरगंजमा आज नागरिक संवाद मंच पर्साको बैठक सम्पन्न भएको छ। सेफर वर्ल्डको सहयोगमा जनजागरण युवा क्लबले जेवाईसीसी बाराद्वारा संचालित सुन्दर शान्त परियोजना नेपाल कार्यक्रम मार्फत गठन मञ्चको बैठक बसेको हो। मञ्च पर्साका संयोजक ओम प्रकाश सराफको अध्यक्षतामा बसेको बैठकले मञ्च पर्सा शाखाको आचार संहिता निर्माण गरेको छ। मञ्चमा आबद्ध च्याम्पियनहरूको उपस्थितिमा बसेको बैठकले पर्सा जिल्लामा विद्यमान द्वन्द्वका मुद्दाहरूले पहिचान गर्न र द्वन्द्व समाधानका लागि कार्ययोजना बनाउने समेत निर्णय गरेको छ। होटल कुमु प्यालेसमा बसेको बैठकले त्यसका लागि उप समिति समेत गठन गरेको जेवाईसीका प्रतिनिधि विकी महतोले जानकारी दिनुभयो। बैठकले नागरिक संवाद मञ्चलाई सक्रिय बनाउन आवश्यक विभिन्न निर्णय गरेको संयोजक सराफले बताउनुभयो।
लोक सेवा आयोगले शाखा अधिकृत प्रारम्भिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ। आयोगका अनुसार 4072 जना प्रारम्भिक परीक्षामा पास भएका छन्। गत माघ 27 गते लिइएको परीक्षामा 21,221 जना सहभागी भएका थिए। प्रारम्भिक परीक्षामा पास भएकाहरूले मात्र शाखा अधिकृतको अर्को चरणको परीक्षामा भाग लिन पाउनेछन्।
पृथ्वी राजमार्ग अन्तर्गत धादिङमा आज बिहान भएको छुट्टा छुट्टै दुर्घटनामा 1 मृत्यु भएको छ भने 2 घाइते भएका छन्। जिल्लाको गजरी गाउँपालिका वडा नम्बर 1 कालिका मन्दिर नजिकै ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा 1 घटनास्थलमै मृत्यु भएको छ। मुगलिङबाट काठमाडौँतर्फ जाँदै गरेको नाचौख 90 क्षेत्र नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेका 8572 नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा मोटरसाइकल चालक चितवनको इच्छा कामना गाउँपालिका घर भएका 37 कर्ण बहादुर गुरुङको मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ। त्यस्तै बिनीघाटको रोलाङ गाउँपालिका वडा नम्बर 5 बादरे मोडमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा 2 घाइते भएका छन्। चितवनबाट काठमाडौँ जाँदै गरेको LU-1-9617 नम्बरको ट्रकले 80-959 नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा मोटरसाइकलका चालक बाल विकास रावल र मोटरसाइकलको पछाडि बसेका उमा सावत घाइते हुनुभएको छ। घाइतेहरूको मलेखु स्थिति राजमार्ग सामुदायिकको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
परिचय नखुलेको मानिसले हानेको गोली लागेर सर्लाहीको हरिवन नगरपालिका 11 महावीर तामाङ घाइते हुनुभएको छ। 19 महावीरलाई सर्लाहीको बरहतवा नगरपालिका 7 गैराती परिचय नखुलेका मानिसले गोली हानेको प्रहरीले जनाएको छ। NA1K6635 नम्बरको ट्रिपरको सहचालक महावीरलाई धामीकोमा झारफुक गरेर फर्कदै गर्दा गोली लागेको हो। पिठोमा गोली लागेका उहाँको वीरगंजमा उपचार भइरहेको छ।
माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले पर्सि सोमबार सरकारले पूर्णता पाउने बताउनु भएको छ। एमालेसँग पार्टी एकीकरण गर्ने विषयमा टुङ्गो पुर्याइसकेका दाहालले भरतपुर विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै सोमबार 3 बजेलाई शपथ ग्रहण कार्यक्रम राख्ने तयारी समेत भएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, अघि बिहान मात्र काठमाडौँमा प्रधानमन्त्रीज्यूसँग मेरो कुरा भयो र पर्सि 3 बजे सम्पूर्ण रूपमा शपथ ग्रहण सक्ने भन्ने निश्चित भएको छ। पर्सि 3 बजेपछि सरकारले पूर्णता पाउँछ। मन्त्रीको नाम भोलि बेलुकासम्म टुङ्गिने उहाँले बताउनुभयो। मन्त्री छान्ने विषयमा पार्टीभित्र कुनै विवाद नरहेको र तर मीडियाले गलत समाचार दिने गरेको उहाँले आरोप लगाउनुभयो। उहाँले मन्त्रीमा नयाँ पुराना दुवै खाले अनुहारको ठाउँ पाउने उल्लेख गर्नुभयो।
सुन्धारा स्थित निकुद गेस्ट हाउसमा आज एक युवती मृत भेटिएकी छिन्। 3 जना केटा साथीसँग बिहान 3:30 बजे गेस्ट हाउसमा आएकी उदयपुर घर भई हाथीवन बस्ने शर्मिला राउत 9:30 बजे मृत भेटिएको प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार 3 जनामध्ये विशाल खड्काले प्रहरीलाई फोन गरी शर्मिलाले पासो लगाएको जानकारी गराए पश्चात प्रहरी घटनास्थलमा पुगेको थियो। प्रहरी घटनास्थल पुगुन्जेल विशालले पासो आफै निकालेको बयान दिएको प्रहरी नायब उपरीक्षक टिकुनन्द लिम्बुले बताएका छन्। डीएसपी लिम्बुका अनुसार सिन्धुली स्थायी घर भई हाल पेप्सी कोला बस्ने विशाल खड्का शर्मिलाको बोयफ्रेण्ड भएको र अन्य 2 जना उदयपुर स्थायी घर भई कोटेश्वर बस्ने आसप सेवा र काभ्रे स्थायी घर भई कोटेश्वर बस्ने विपिन मैनाली साथीको रूपमा आएको बयान दिएका छन्। होटल सञ्चालक सुन्दर श्रेष्ठका अनुसार उनीहरू 2 कोठा लिएको र 1 कोठामा विशालका 2 जना साथी र 1 कोठामा शर्मिला र विशाल बसेको जनाएको छन्। उनीहरूले बाटोमा 2 बोतल बियर अनि नास्ता समेत मगाएका थिए। शर्मिला र विशाल कोटेश्वर स्थित ऋणको ओभरसिज प्रणालीमा सँगै काम गर्ने गरेको प्रहरीले जनाएको छ।
नेपाल भारत सम्बन्ध प्रमुख समूह ईपीजीको 7 बैठक आजबाट यहाँ शुरू भएको छ। हरेक 3 महिनामा बस्दै आएको बैठक भोलिसम्म चल्नेछ। नेपाल भारत बीचको सम्बन्धलाई थप सुदृढ र सुमधुर बनाउने उद्देश्यले गठन भएको उक्त समूहले दुई देशबीच भएका सन्धिको पुनरावलोकन खुला सिमानामा उत्पन्न समस्या तथा त्यसको समाधानका विषयमा छलफल गर्दै आएको छ। बैठकमा दुई देशबीचको सुरक्षा संवेदनशीलता जलस्रोत व्यापार सांस्कृतिक सम्बन्धमा छलफल भइरहेको प्रारम्भिक मसौदाको काम शुरू भएको भनिएको छ। यस समूहले नेपाल भारत सम्बन्धलाई समग्रतामा अध्ययन गरी सुझाव सहितको प्रतिवेदन नेपाल र भारत सरकारलाई दिनेछ। समूहमा नेपालका तर्फबाट कूटनीतिज्ञ तथा पूर्व परराष्ट्र मन्त्री डाक्टर भेषबहादुर थापा, परराष्ट्रविद डाक्टर राजन भट्टराई, संविधानविद नीलाम्बर आचार्य र कानूनविद सूर्यनाथ उपाध्याय सदस्य रहनु भएको छ। त्यस्तै भारतीय पक्षबाट भारतीय जनता पार्टीका नेता भगत सिंह कोसियारी, पूर्व राजदूत जयन्त प्रसादे, प्राध्यापक महेन्द्र पी लामा र भूपेन्द्र चन्द उप्रेती सदस्य रहनु भएको छ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले छाया सरकार बनाउने तयारी गरेको छ। आज बसेको प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्यहरूको संयुक्त बैठकमा छाया सरकार गठनको खाकासहित विधान संशोधनको प्रस्ताव पेश भएको छ। छाया सरकार गठनको अवधारणा आएको भन्दै सांसद गगन थापाले भने केन्द्रमा जतिवटा मन्त्रालय रहन्छ त्यति नै छाया मन्त्री बनाएर काम गर्ने टुङ्ग्याएका छौं। छाया प्रधानमन्त्री र मन्त्रीहरूले आफ्ना मन्त्रालय अन्तर्गत सरकारबाट भएका कामको निगरानी गर्नेछन्। प्रदेश स्तरमा पनि छाया सरकार बनाइने उहाँले बताउनुभयो। अर्का सांसद बालकृष्ण खाँडले संविधानको रक्षा गर्दै राष्ट्रियता, प्रजातन्त्र र समाजवादको समर्थनका लागि कांग्रेसले दुवै सदनमा सशक्त भूमिका निर्वाह गर्ने बताउनुभयो।
नरायणी समाचारमा अब अन्तर्राष्ट्रिय प्रसंग। सोमालियाको मोगादिसुमा भएको छुट्टा छुट्टै आत्मघाती बम विस्फोटमा 8 जनाको मृत्यु भएको छ। राजधानी मोगादिसु स्थित राष्ट्रपतिको कार्यालय र गुप्तचर विभाग परिसरमा भएको छुट्टा छुट्टै आत्मघाती आक्रमणमा दर्जनौं घाइते भएको बीबीसीले जनाएको छ। गुप्तचर विभागको परिसरमा भएको विस्फोटमा स्थानीय इस्लामिक अतिवादी संगठन अल सावलले जिम्मा लिएको छ। प्रहरीको जवाफी कारवाहीमा अल सावका 5 जना लडाकु मारिएको सेनाको दावी छ। यसअघि हिजै मात्र आतंकवादी आक्रमणको सम्भावना बढेको भन्दै सोमालियाका रक्षा मन्त्री सतर्कता अपनाउनु आग्रह गर्नुभएको स्थानीय संचार माध्यमले जनाएका छन्।
नारायणी समाचारमा अब खेलकुद प्रसंग। नेपाली क्रिकेट टोली विश्वकपको छनौट खेल्न आज जिम्बाब्वे जाँदैछ। नेपाली टोली राति 10:45 बजे फ्लाइ दुबईको उडानबाट दुबई हुँदै जिम्बाब्वेका लागि प्रस्थान गर्नेछ। नामिबियामा भएको डिभिजन टूको उपविजेता बनेको नेपालले विश्वकप क्रिकेटको छनौट खेल्ने अवसर पाएको हो। समूह बीमा रहेको नेपालले प्रतियोगितामा जिम्बाब्वे, अफगानिस्तान, स्कटल्याण्ड र हङकङसँग खेल्नेछ। नेपालको पहिलो खेल घरेलु टोली जिम्बाब्वेसँग फागुन 20 गते, स्कटल्याण्डसँग फागुन 24 गते, अफगानिस्तानसँग फागुन 26 गते र हङकङसँग फागुन 28 गते खेल्नेछ। दुवै समूहका शीर्ष तीन टोली सुपर लीगमा पुग्नेछन्। विश्वकप छनौट खेल्ने वेस्ट इन्डिज, आयरल्याण्ड, अफगानिस्तान र जिम्बाब्वेले एक दिवसीय मान्यता पाइसकेकाले यी बाहेक शीर्ष तीन टीमले एक दिवसीय क्रिकेटको मान्यता पाउनेछन्। यो प्रसंगसँगै नारायणी समाचार सकिन लागेको छ। अन्त्यमा प्रमुख खबरका शीर्षकहरू पुनः एकपटक।
वर्षाको कालिकामाई गाउँपालिकाका जनप्रतिनिधिको नाममा गाडी भाडामा लिने मन परे निर्णय। अनियमितताको आशंकामा बिरगंज महानगरपालिकाका चारजना कर्मचारीलाई स्पष्टीकरण।
विशाल मेमोरियल फाउन्डेशनद्वारा आयोजना भएको रक्तदान कार्यक्रममा चार महिलासहित 68 जनाद्वारा रक्तदान। हात्तीपाइले रोग निवारणका लागि आजदेखि औषधि खुवाउने अभियान शुरू।
धादिङमा आज बिहान भएको छुट्टा छुट्टै दुर्घटनामा एकजनाको मृत्यु, दुईजना घाइते। पर्सी सरकारले पूर्णता पाउने माओवादी केन्द्रका अध्यक्ष दाहालको भनाई।
र सोमालियाको मोगादिसुमा भएको छुट्टा छुट्टै आत्मघाती बम विस्फोटमा 18 जनाको मृत्यु।
दिउँसो 2 बजेको नारायणी समाचार सकियो। अहिले 3 बजे नेपाल खबर सुन्न सक्नुहुनेछ। अहिलेका लागि प्राविधिक मित्र दिपेन्द्रलाई धन्यवाद। सुन्दै रहनुहोस् नारायणी एफएम। नमस्कार।